الحمد لله وحده، والصلاة والسلام على من لا نبي بعده، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الرسل كلوا من الطيبات واعملوا صالحا إني بما تعملون عليم. صدق الله العظيم. بزرگان محترم، برادران عزیز، ایک حدیث پاک ہے اللہ کے رسول صلی اللہ علیہ وسلم نے، اس حدیث میں پانچ باتیں ارشاد فرمائی ہیں اور وہ نہایت اہم باتیں ہیں. ابو ہریرہ رضی اللہ عنہ کی روایت ہے، حضرت ابو ہریرہ کہتے ہیں اللہ کے رسول صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، من یأخذ عنی ہؤلاء الکلمات فیعمل بهن او یعلم من یعمل بهن. آپ علیہ الصلوۃ والسلام نے فرمایا، کون ہے وہ شخص جو مجھ سے ان باتوں کو سیکھے، ان کلمات کو سیکھے، پھر ان پر عمل کرے، یا سیکھنے کے بعد اس کو سکھائے جو ان باتوں پر عمل کر سکے. دو باتیں آپ نے بتائی، کون ہے وہ شخص جو مجھ سے ان باتوں کو سیکھے اور عمل کرے. اگر خود کما حقہ عمل نہیں کر پائے گا تو ایسے لوگوں کو سکھائے، ڈھونڈ کر، تلاش کر کے ایسے لوگوں کو بتائے جو کما حقہ عمل کر سکے. حضرت ابو ہریرہ رضی اللہ عنہ نے عرض کیا، قلت انا یا رسول اللہ، اس کے لیے میں تیار ہوں. کہتے ہیں، فاخذ بیدی فعد خمسن، اللہ کے رسول علیہ السلام نے میرا ہاتھ پکڑا، پھر پانچ باتیں سکھائی. فقال، فرمایا، اتق المحارم تکن اعبد الناس. اے ابو ہریرہ، حرام چیزوں سے بچو، سب سے بڑے عبادت گزار ہو جاؤ گے. فرمایا، ورض بما قسم اللہ لک تکن اغن الناس، اللہ نے تمہارے لیے جو مقدر کر دیا ہے اس پر راضی ہو جاؤ، لوگوں میں سب سے بڑے غنی ہو جاؤ گے. فرمایا، واحسن الی جارک تکن مومنا، اپنے پڑوس کے ساتھ حسن سلوک کیا کرو، تم مومن ہو جاؤ گے. فرمایا، واحب للناس ما تحب لنفسک تکن مسلما، اور جو اپنے لیے پسند کرتے ہو وہ لوگوں کے لیے پسند کیا کرو، تم مسلمان ہو جاؤ گے. آخر میں فرمایا، ولا تکثر الضحك، زیادہ مت ہنسو، فإن كثرة الضحك تميت القلب، زیادہ ہنسنا دل کو مردہ کر دیتا ہے. احمد اور ترمذی کی یہ روایت ہے، مسند احمد اور ترمذی شریف کی یہ روایت ہے، اللہ کے رسول صلی اللہ علیہ وسلم نے بہت ہی جامع باتیں ارشاد فرمائی ہیں، لیکن ارشاد فرمانے سے پہلے آپ کا جو طرز تھا، انداز تھا، یہ بتا رہا ہے کہ آپ یہ چاہتے ہیں کہ ان باتوں کو سن کر انسنی نہ کر دیا جائے اور اس کو ایک کان سے سن کر دوسرے کان سے نہ نکال دیا جائے، بلکہ جو باتیں میں کہنا چاہتا ہوں ان پر سننے والا عمل کرے، اور اگر وہ پوری طرح سے عمل نہیں کر سکتا ہے تو ایسے لوگوں کو تلاش کرے جو عمل کر سکتے ہیں، ان کو سکھائے۔ تو سیدنا ابو ہریرہ رضی اللہ عنہ سے متعلق ہمارا تو پورا خیال ہی نہیں، یقین ہے، وہ تو ان پانچ باتوں پر عمل کیا کرتے تھے۔ اب انہوں نے یہ باتیں امت تک پہنچائی، تو اب ہماری بھی ذمہ داری ہے ان باتوں کی حقیقت کو پہچانے اور عمل کرنے کی پوری کوشش کریں۔ سب سے پہلی بات جو آپ علیہ الصلات والسلام نے بتائی وہ یہ ہے کہ اتق المحارم تکن اعبد الناس، حرام چیزوں سے، حرام کاموں سے بچو اور گناہوں سے بچو، سب سے بڑے عبادت گزار ہو جاؤ گے۔ معلوم ہوا کہ حرام کام اور ناجائز کاموں کے ساتھ جو لوگ عبادت کیا کرتے ہیں وہ سب سے بڑے عبادت گزار نہیں ہیں۔ بڑی عبادت تو یہ ہے کہ حرام چیز چھوڑ دی جائے، گناہ چھوڑ دیا جائے، یہی سب سے بڑی عبادت ہے۔ حرام کھانا ہو اس کو چھوڑ دیا جائے، گناہ ہو ان کو چھوڑ دیا جائے، ایسے ہی جو بھی چیز حرام ہے اس کو چھوڑ دیا جائے، یہ بڑی عبادت ہے۔ پھر نماز پڑھے گا، نماز رنگ لائے گی، روزہ رکھے گا، اس کا رنگ پیدا ہوگا، جو بھی عبادت کرے گا اس کی خوبصورتی اور اس کا رنگ چڑھے گا اور فائدہ ہی ہوگا۔ ورنہ آج ہم دیکھتے ہیں، ہم ایک طرف نماز بھی پڑھتے ہیں، روزہ بھی رکھتے ہیں، دین کی عبادتیں ادا کرتے ہیں، لیکن ہم سے گناہ نہیں چھوٹتے، ہم سے حرام چیزیں نہیں چھوٹتی ہیں۔ اس لیے جو کیفیت اسلام کی اور مسلمانوں کی، مسلمانی کی ہونی چاہیے، وہ کیفیت ہمارے اندر نہیں ہو رہی ہے، وہ پختگی نہیں ہے، وہ خوبصورتی نہیں ہے جو صحابہ کرام رضی اللہ عنہم کے اندر تھی۔ صحابہ کرام کی شان تو یہ تھی کہ جس قدر جانتے تھے اس قدر عمل بھی کیا کرتے تھے، ایسا نہیں تھا کہ جانتے بہت تھے اور عمل ان میں سے بعض باتوں پر کرتے تھے۔ جیسا کہ ہمارا حال ہے، جانتے ہیں بہت ساری چیزوں کو لیکن ہمارا عمل بہت ساری چیزوں پر نہیں ہے، بہت تھوڑی چیزوں پر ہے۔ یہ صحابہ کرام کا حال نہیں تھا۔ لہذا سب سے پہلی بات آپ یہ فرماتے ہیں، حرام چیزوں کو چھوڑو، ان سے بچو۔ حرام چیز ہے کیا؟ علماء لکھتے ہیں شریعت میں جو بھی ناجائز ہے، غیبت ناجائز ہے، غیبت چھوڑ دیں۔ گناہ یعنی جھوٹ بولنا گناہ ہے، ناجائز ہے، جھوٹ بولنا چھوڑ دیں۔ آدمی اگر چند دنوں تک پابندی کرے گا، مشق کرے گا کہ میں عہد کرتا ہوں مجھے جھوٹ اب نہیں بولنا ہے، तो आसानी हो जाती है। और जहां ये तय कर लेता है कि मुझे बचना मुश्किल है, मेरे लिए दुश्वार है, तो कभी झूठ से, गीबत से बचेगा नहीं और बचने की तौफीक नहीं होती है। लिहाजा गीबत से बचे, झूठ से बचे, हसद करने से बचे, किसी को गाली देने से बचे, किसी के ताल्लुक से बदगुमानी से बचे, किसी के ताल्लुक से कोई बदगुमानी ना करे। हदीस में आता है हजरत सईदुना ईसा अलैहिस्सलाम ने एक शख्स को अपनी आंखों से देखा चोरी करते हुए, एक शख्स को अपनी आंखों से चोरी करते हुए देखा और उससे फरमाया सरकता, तुमने चोरी की। उसने कहा कल्ला वल्लाही, हरगिज नहीं अल्लाह की कसम, हरगिज नहीं अल्लाह की कसम। तो हजरत ईसा अलैहिस्सलाम ने फौरन अपनी बात वापस ली और कहा सदकता, कज़्ज़बत नफ्सी, मैं अपनी बात को झुटला रहा हूं, तुमने सच कहा है। हो सकता है कोई और नौईयत रही हो और कोई और सूरत रही हो, लिहाजा मैं अपने आप को गलत करार देता हूं और तुमको सच करार देता हूं, जबकि चोरी करते हुए आंखों से देखा था। लिहाजा जब आंखों से देखकर अपनी बात वापस ले रहे हैं, बिन देखे बिन सुने जो बहुत सारी बातें हम इधर से उधर और उधर से इधर कर देते हैं और आसानी से उन बातों को फैला देते हैं, समझें ये कबीरा गुनाह है। हदीस पाक में आता है अल्लाह के नबी ने फरमाया बिसा मतियतुर रजुल ज़ामु, बिसा मतियतुर रजुल ज़ामु, ज़ामु आदमी की बड़ी बुरी सवारी है। ज़ामु का मतलब लोग कहते हैं, और इस तरह की बात है लोग कहते हैं कोई बुनियाद नहीं, तुमने ये बात कहां से सुनी, उसने कहां से सुनी, कोई बात नहीं, कोई बुनियाद नहीं, बस मुआशरा के अंदर बात फैल रही है, रिवाज में ये बात आ गई, अफवाह हो गई, लोग कह रहे हैं, लिहाजा वो बात आगे बता दी। अल्लाह के नबी फरमाते हैं आदमी की बड़ी बुरी सवारी है, कोई सवारी नहीं मिलती, तो ज़ामू के जरिए लोग कहते हैं इसके जरिए से वो बुरी सवारी पर सवार होता है। लिहाजा इसको छोड़े, बदगुमानी ना करे, बदजनी ना करे और बदनजरी ना करे, ये भी गुनाह है। हराम से बचो, बदनजरी से बचो, बड़े इबादत गुजार हो जाओगे। तो जितने गुनाह हैं, गुनाहों की जितनी लंबी फहरिस्त है, सारी बातें, सारी फहरिस्त इसके अंदर दाखिल है। जो भी गुनाह है, आदमी हर गुनाह से बचे तो बड़ा इबादत गुजार हो जाएगा। हदीस में आता है अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के सामने दो औरतों का तस्करा किया गया। आपसे लोगों ने कहा एक औरत तो वो है जो सिर्फ वाजिबात वाजिबात अदा करती है और सदका देती भी है तो मामूली चीजों का सदका देती है, बहुत मामूली चीजों का सदका देती है, वाजिबात अदा करती है, ज्यादा नवाफिल का एहतमाम नहीं करती, लेकिन अपनी जुबान से अपने पड़ोस को तकलीफ नहीं देती। आपने फरमाया वो जन्नती है। एक और औरत का जिक्र किया गया कि वाजिबात के साथ नवाफिल का ज्यादा एहतमाम करती है और सारे नवाफिल अदा करती है, लेकिन अपनी जुबान से अपने पड़ोस को तकलीफ देती है। आपने फरमाया वो जहन्नमी है, जहन्नम में जाएगी। मालूम हुआ कि हराम से उसने अपने आप को बचाया नहीं, लिहाजा जिस कदर उसने नवाफिल पढ़े हैं, खा तिलावत उसने की हो, दुआएं मांगी हो, तस्बीहात पढ़ी हो, नमाजें पढ़ी हो, लेकिन अपने पड़ोस को तकलीफ देने की वजह से हुकूकुल इबाद में बड़ी कोताही हुई, अल्लाह के नबी ने फरमाया वो जहन्नम में जाएगी। ऐसे ही एक मर्तबा दो सहाबा कराम का तस्करा अल्लाह के नबी से किया गया। एक सहाबी नवाफिल का बहुत एहतिमाम करते हैं और दूसरे सहाबी गुनाहों से बचने का बहुत एहतिमाम करते हैं, इन दोनों में से कौन अफजल है? आपने एक जुमले में फैसला सुनाया, फरमाया ला ताअदिल बिर्रियाती, मियां तकवा के साथ किसी को बराबरी ना करो। गुनाहों से बचना इस कदर अफजल इबादत है, उसके मुकाबिल और उसकी बराबरी में कोई इबादत आ नहीं सकती, आदमी चाहे बड़ी सी बड़ी इबादत करे। लिहाजा पहली बात तो आपने फरमाई इत्तकिल महारिम तकुन आबदन्नास। उलमा ने इसको यूं भी लिया है, नमाज पढ़ना फर्ज है, नमाज छोड़ना कबीरा गुनाह है, लिहाजा नमाज मत छोड़ो, नमाज नहीं छोड़ोगे तो बड़े इबादत गुजार हो जाओगे। रोजा रखना फर्ज है, रोजा छोड़ना बिला वजह शरई कबीरा गुनाह है, लिहाजा कबीरा गुनाह मत करो और शरई वजह के बगैर रोजा मत छोड़ो, बड़े इबादत गुजार हो जाओगे। इस पहलू से भी इसको ले सकते हैं और इसे आम कर सकते हैं। तो आप अलैहिस्सलाम ने पहली बात फरमाई, इसी में हराम चीजों से हराम खाने से बचना भी दाखिल है। आदमी हराम खाने से अपने आप को बचाए। एक हदीस में आता है अल्लाह के नबी अलैहिस्सलाम फरमाते हैं याति अलन्नासि ज़मानुन ला युबालिल मरउ मा अखज़ मिन्हु अमिनल हलाल अमिनल हराम। एक जमाना वो आएगा आदमी को कोई परवाह नहीं होगी कि वो हलाल से ले रहा है या हराम से ले रहा है। एक जमाना आएगा वो कि आदमी को कोई परवाह नहीं होगी वो हलाल से ले रहा है या हराम से। अल्लाह के नबी ने जिस जमाने के ताल्लुक से बात बताई तकरीबन वही जमाना हम देख रहे हैं, उसी में हमारी जिंदगी गुजर रही है कि आज अगर हलाल और हराम की बात कही जाती है लोग उसे बहुत बईद समझते, कहते हैं इस जमाने में इन बातों पर अमल नहीं हो सकता, इन बातों पर अमल करना मुश्किल है। तो ये वो जमाना आ गया है कि हलाल और हराम की तमीज खत्म हो गई। लिहाजा ये पहली बात है, इस पर अमल किया जाए। अल्लाह के नबी ने हजरत अबू हुरैरा से वादा लिया खुद अमल करोगे या अमल करने वालों को बताओगे, तो हम सब की जिम्मेदारी बनती है कि हम अमल करें। आगे फरमाया दूसरी बात वर्दा बिमा कसम अल्लाह लक तकुन अग्ननास। अल्लाह ने तेरे लिए जो चीज मुकद्दर कर दी है, जो किस्मत अल्लाह ने तेरे लिए रख दी है और जो तकदीर अल्लाह ने लिख दी है उस पर राजी हो जा, सबसे बड़ा गनी हो जाएगा, सबसे बड़ा बेनियाज आदमी हो जाएगा। अल्लाह ने तेरे हक में जो चीज मुकद्दर कर दी और जो बात अल्लाह ने लिख दी है उस पर राजी हो जा। मिसाल के तौर पर अल्लाह ने किसी के हक में मालदारी लिखी और किसी के हक में गरीबी लिखी तो दोनों राजी हो जाए। किसी के हक में अल्लाह ने सेहत लिखी, किसी के हक में अल्लाह ने बीमारी लिखी, दोनों अल्लाह के इस फैसले पर राजी हो जाए। किसी के हक में अल्लाह ने खूबसूरती लिखी, किसी के हक में अल्लाह ने बदसूरती लिखी, दोनों अल्लाह के फैसले पर राजी हो जाए। इसी तरह से जो फैसले हैं और वो शरई दायरे में आते हैं तो उन बातों को बखुशी अपनाए, शिकायत ना करे अल्लाह ने मुझे क्यों फकीर बनाया, मुझे क्यों गरीब बनाया, अल्लाह ने मुझे क्यों बीमार बनाया, अल्लाह ने मुझे क्यों बदसूरत बनाया, अल्लाह ने मुझे यूं और इस तरह क्यों नहीं बनाया जबकि फुला 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 इस तरह है। फरमाया अल्लाह ने तेरे किस्मत में जो बात लिख दी है उस पर राजी हो जा, सबसे बड़ा गनी और बेनियाज आदमी हो जाएगा। ابو ہریرہ رضی اللہ عنہ کی ایک اور روایت ہے, بخاری اور مسلم میں ہے, فرمایا لیس الغنا عن کثرت العرض ولکن الغنا غنا النفس, سامان کی کثرت کا نام غنا نہیں ہے, سامان بہت ہیں, مکانات زیادہ ہیں, گاڑیاں ہیں, سواریاں ہیں اور بہت ساری چیزیں ہیں, سامان کی کثرت کا نام غنا نہیں ہے, دل کی بے نیازی کا نام غنا ہے. کچھ نہیں لیکن دل بے نیاز ہے, کسی آدمی کی طرف نہیں دیکھتا, اس کے یعنی جس کو اللہ نے بہت کچھ نواز رکھا ہے اس کے مکان کی طرف نہیں دیکھ رہا ہے, اس کی گاڑی کی طرف نہیں دیکھ رہا ہے, اور کسی کو اللہ نے خوب صحت دی ہے ادھر نہیں دیکھ رہا ہے, لیکن دل اس کا بے نیاز ہے. فرمایا حقیقی مالداری تو یہی ہے اور حقیقی غنا تو یہی ہے, کثرت سامان کا نام غنا نہیں ہے. ورنہ یہ دیکھا گیا جس کے پاس جس قدر کثرت سے سامان ہوتے ہیں وہ اسی قدر سامان کا لالچی ہوتا ہے, حریص ہوتا ہے, جس قدر پیسے ہوتے ہیں اسی قدر وہ ان پیسوں کا حریص ہوتا ہے. لہذا دل بے نیاز ہے, سمجھے اللہ نے بے نیازی عطا کر دی, کثرت سامان کا نام بے نیازی نہیں ہے. لہذا اللہ نے جو بات لکھ دی سمجھے کہ میرے حق میں بدصورت ہونا ہی اللہ کے نزدیک بہتر ہے, اگر خوبصورت ہوتا نہ جانے کون سے فتنے کے اندر مبتلا ہوتا, مالداری ہوتی نہ جانے میں مال کا حق ادا نہ کرتا, اور فلاں بات ہوتی میں اس کا حق ادا نہ کرتا اور اللہ کے یہاں نافرمانی ہوتا. اللہ نے بہت بہتر فیصلہ کیا ہے. شیخ سعدی رحمہ اللہ نے لکھا ہے کہ ایک شخص کی گردن پر چیتے کا زخم تھا, چیتا نے وہاں زخم کر دیا تھا, اس کو زخمی کر دیا تھا اور وہ زخم سوکھتا ہی نہیں تھا, جس قدر وہ علاج معالجہ کرتا, دوا دارو کرتا, زخم گہرا ہوتا لیکن زخم سوکھتا نہیں تھا, ہمیشہ الحمدللہ کہتا, اللہ تعالیٰ کا شکر گزار ہوتا. لوگوں نے اس سے پوچھا کہ تیری ساری تدبیر ناکام ہو رہی ہے, تو دوائیں استعمال کر رہا ہے لیکن غیر مفید ہے, پھر تو کیوں اللہ کا شکر ادا کرتا ہے, ہر ہمیشہ الحمدللہ کیوں کہتا ہے؟ اس نے بڑی پیاری بات کہی, بڑا پیارا جواب دیا. اس نے کہا الحمدللہ بمصیبت گرفتارم نہ بمعصیت, اللہ کا فضل ہے میں مصیبت میں تو گرفتار ہوں, معصیت اور گناہ کے اندر گرفتار نہیں ہوں. اگر اللہ بجائے اس کے وہاں مجھے گرفتار کر دیتے تو دنیا کے ساتھ آخرت بھی جاتی اور آخرت میں کچھ نہ ہاتھ آتا, تو میں الحمدللہ مصیبت کے اندر گرفتار ہوں معصیت کے اندر نہیں. سوچنے کا کتنا اچھا انداز ہے. اس لیے اللہ کے نبی نے فرمایا ورض بما قسم اللہ لک, اللہ نے جو بات لکھ دی ہے تیرے لیے اس پر راضی ہو جا, سب سے بڑا غنی ہو جائے گا. آگے تیسری بات بتا رہے ہیں, واحسن الى جارك تكن مؤمنا, اپنے پڑوس کے ساتھ حسن سلوک کیا کر, بہتر رویہ اختیار کیا کر, تو مومن ہو جائے گا, تو مومن ہو جائے گا, ایمان والا ہو جائے گا. اپنے پڑوس اور پڑوسی کے ساتھ اچھا سلوک اور بہترین رویہ اور بہترین معاملہ کیا کر. پڑوسیوں کے ساتھ حسن سلوک اسلامی تعلیمات میں ایک اہم تعلیم ہے. اللہ کے نبی فرماتے ہیں سیدنا جبرائیل علیہ الصلات والسلام پڑوسیوں کے ساتھ حسن سلوک کی اس قدر مجھے تاکید کرتے رہے, مجھ سے کہتے رہے کہ مجھے خیال ہونے لگا کہیں میراث کا حکم نازل نہ ہو جائے کہ جہاں کوئی میراث ہو اس میں پڑوس کا حصہ بھی رکھا کرو. پڑوسی کا حصہ بھی نکالا کرو، کہیں یہ حکم نازل نہ ہو جائے، مجھے اس کا وہم اور اس کا خیال ہونے لگا۔ سیدنا جبریل علیہ الصلوۃ والسلام نے جو بارہا تاکید فرمائی، حدیث میں آتا ہے حضرت عبداللہ ابن عمر رضی اللہ عنہ اپنے گھر آتے ہیں اور معلوم ہوتا کہ گھر میں کوئی اچھا سالن پک رہا ہے، تو فوراً فرماتے، میرے یہودی پڑوسی کے لیے تم نے کیا انتظام کیا، میرے یہودی پڑوسی کے لیے تم نے کیا انتظام کیا، اس کا حق تم نے رکھا یا نہیں رکھا۔ معلوم ہوا پڑوسی یہودی ہو، عیسائی ہو، ہندو ہو، کوئی ہو، ہر ایک کا خیال رکھا جائے، اور خاص طور پر مسلمان ہو جائے تو نور علی نور ہے۔ اور علماء نے لکھا ہے ادنا درجہ یہ ہے کہ کسی پڑوسی کو تکلیف نہ دی جائے، اگر اپنے مال سے فائدہ نہیں پہنچا رہے ہو تو ادنا درجہ یہ ہے کہ اسے کوئی تکلیف نہ دو، اسے پریشان مت کرو، یہ پڑوس میں رہنے کا حق ہے۔ قرآن کریم میں بھی لفظ جار کئی جگہوں میں استعمال میں آیا ہے کہ اللہ نے حکم دیا ہے پڑوس کے ساتھ اس نے سلوک کیا کرو۔ آگے فرمایا وَأَحِبَّ لِلنَّاسِ مَا تُحِبُّ لِنَفْسِكَ تَكُنْ مُسْلِمًا، اپنی ذات کے لیے، اپنے آپ کے لیے جو چیزیں تم پسند کرتے ہو وہ چیزیں لوگوں کے لیے پسند کیا کرو، تم مسلمان ہو جاؤ گے۔ اپنی ذات کے لیے جو چیزیں تم کو پسند ہیں، یہاں مادی چیزیں مراد نہیں ہیں، محدثین نے، فقہا نے یہ بات لکھی ہے، بلکہ ہر آدمی یہ پسند کرتا ہے مجھے صحت حاصل رہے، لہذا کوئی بھی ہو ہر ایک کے تعلق سے یہ خیال رکھو کہ اس کو بھی صحت نصیب ہو، اور ہر آدمی یہ چاہتا ہے کہ اس کے پاس مال رہے، دولت رہے، لہذا دوسرے سے متعلق بھی یہ خیال رہے، اللہ اسے بھی مال دے، اسے بھی دولت عطا کرے۔ ہر آدمی یہ چاہتا ہے کہ وہ بیمار نہ ہو، لہذا کسی اور سے متعلق بیمار ہونے کی تمنا نہ رکھے، اور یہی تمنا، یہی خواہش رکھے وہ بھی صحت مند رہے، اسے بیماری نہ آئے۔ تو جو بھی باتیں ہیں جو اپنے لیے وہ پسند کرتا ہے، ان باتوں کو لوگوں کے لیے بھی پسند کیا کرے۔ آدمی یہ نہیں چاہتا کہ اس کی برائی کی جائے، یہ نہیں چاہتا ہے کہ کوئی اسے گالی دے، یہ نہیں چاہتا ہے کہ کوئی اس کے حق میں غیبت کرے، کوئی یہ نہیں چاہتا ہے کہ اس کے خلاف سازش ہو جائے، لہٰذا یہ سب چیزیں عام لوگوں سے متعلق بھی رکھا کرو کہ کسی کو کوئی تکلیف نہ پہنچے، کسی کو کوئی پریشانی نہ پہنچے۔ فرما اگر ایسا کرو گے تو مسلمان ہو جاؤ گے۔ یہاں دو باتیں ہیں، ایک تو پڑوس کے ساتھ حسن سلوک کیا کرو، مومن ہو جاؤ گے، اور جو اپنے لیے پسند کرتے ہو وہی دوسروں کے لیے پسند کرو، مسلمان ہو جاؤ گے۔ اس کا کیا مطلب ہے؟ محدثین نے لکھا ہے مومن ہونے کا مطلب یہ ہے تمہارا باطن ٹھیک ہے، تمہارا اندرون، تمہارا دل خراب نہیں ہے، تم دل کے اعتبار سے اچھے آدمی ہو، تمہارے حق میں گواہی دی جا سکتی ہے کہ تم مومن ہو اور تمہارے اندر ایمان ہے اور تمہارے اندر نفاق نہیں ہے۔ ورنہ ایسا ہے کہ آدمی ظاہر میں کچھ ہے، باطن میں کچھ ہے، اور ظاہر میں اچھا ہے، دل میں نفاق رکھتا ہے۔ لہذا حدیث یہ کہتی ہے پڑوسی کے ساتھ حسن سلوک کرنے والے کے تعلق سے گواہی دے دو، اس کے دل میں نفاق نہیں ہے۔ اور جو اپنے بھائی کے لیے وہی پسند کرتا ہے جو اپنے لیے پسند کرتا ہے، کہا کہ تم مسلمان ہو جاؤ گے، یعنی حقیقی مسلمان تم شمار کیے جاؤ گے، نام کے مسلمان نہیں، اور تمہارا ظاہر بھی اچھا ہوگا، باطن بھی اچھا ہوگا۔ پانچویں بات اللہ کے نبی نے فرمائی، فرمایا ولا تکثر الضحک، زیادہ مت ہنسو، کیونکہ زیادہ ہنسی دل کو مردہ کر دیتی ہے۔ زیادہ ہنسنا یہ غفلت کی علامت ہے، कि आदमी के दिल में, मुसलमान के दिल में खौफ खुदा नहीं है, उसके दिल में डर नहीं है। लिहाजा कहकहा लगाकर जोर से हंसना, ज्यादा हंसना, ये दोनों बातें कि जोर से आदमी हंसे और ज्यादा हंसता रहे तो दिल उसका गाफिल है। दिलों का मुर्दा होना गफलत की दलील है। लिहाजा नेकी सर के ऊपर से गुजर जाएगी और गुनाह भी करता रहेगा लेकिन एहसास नहीं होगा। ये बड़ी गफलत की बात है और गफलत ये काफिरों का शियार है, उनकी अलामत है, गुनहगारों का, फाजिरों का, फासिकों का तरीका है। एक मुसलमान गाफिल हो जाए ऐसा नहीं हो सकता। कुरान करीम में साफ कहा गया वला तकुम अल गाफिलीन, ए पैगंबर गाफिल लोगों के साथ मत रहिए, वरना गाफिल लोगों की सोहबत से दिलों में गफलत आएगी। अल्लाह के नबी हंसते थे लेकिन हदीस में आता है सिर्फ मुस्कुराते थे, जिसे तबस्सुम कहते हैं। आगे दूसरा दर्जा है ज़िहक। ज़िहक का माना हंसना। उलमा ने लिखा है तबस्सुम में आवाज बिल्कुल नहीं आती, सिर्फ दांत जाहिर होते हैं, और ज़िहक हंसना जिसमें जिसे कहते हैं, आवाज तो आती है, आदमी खुद सुनता है, दूसरा नहीं सुन पाता। इससे आगे का जो दर्जा है वो कहा है कि आदमी इस तरह हंसे कि दूसरा भी सुन ले। अगर कहा कोई नमाज में करे, मसला लिखा है नमाज भी टूटती है, वजू भी टूट जाता है, नमाज के अंदर कहा हो जाए तो हंसी दूसरा दर्जा है, उससे ऊपर कहा है। तो दोनों बातें मना है कि अपनी आवाज खुद सुनता है। अल्लाह के नबी फरमाते हैं इंसानी तकाजे से कभी एक दो बार हंस ले, लेकिन मुस्तकिल मिजाज हंसी का बनाना और हंसने हंसाने की महफिल कायम करना, फरमाया ये चीज दिलों को मुर्दा कर देती है। दिल मुर्दा हो जाते हैं समझिए, अब उसके अंदर कोई नेकी का किसी तरह कोई असर नहीं होगा। अल्लाह से दुआ है अल्लाह इन पांच बातों पर अमल करने की हम सबको कमा हक हो तौफीक अता फरमाए। आमीन वाखिर।